नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी माधव प्याकुरेलको उपन्यास गुलरको फूलको वाचन लिएर आइपुगेका छौं। गुलरको फूल हामीले गएको साता 15 श्रृङ्खलासम्म वाचन गर्दा पृष्ठ 291मा ल्याएर रोकेका थियौं। आज यो उपन्यासको 303 पृष्ठसम्मको वाचन हामी पूरा गर्नेछौं र आजको 16 श्रृङ्खला यो गुलरको फूलको लागि श्रुति सम्वेकको अन्तिम श्रृङ्खला रहनेछ। आजको कार्यक्रमको पहिलो चरणमा हामी यसका बाँकी अंश वाचन गर्नेछौँ। 11 पृष्ठको वाचन बाँकी छ र हामीसँग यसका लेखक पनि आज स्टुडियोमा हुनुहुन्छ। दोस्रो चरणमा हामी गुलरको फूलका लेखक माधव प्याकुरेलसँग कुराकानी गर्छौँ। कार्यक्रमको सुरुवातमा वाचनलाई अगाडि बढाउँछु पृष्ठ 292बाट। आज माघे संक्रान्ति, तिलको लड्डु र खिचडी खाने दिन। आजैबाट सूर्य मकर रेखामा प्रवेश गर्छ। आज चोखो हुनुपर्ने दिन। कलौतिया भोरैमा उठी, डोलमा गोबर माटो घोलेर परालको लुँडोले ओसारा र आँगन लिपी, इनारमा गएर नुहाई धुवाई सकी, सबैलाई खिचडी पकाएर खुवाई, दिनभरि बाउको सेवा सुश्रुवामा लागि। रुदल सहन ओछ्यान परेको महिनौ भइसक्यो। बुढो भयो, सब रङ्ग गयो, आँगन भयो परदेश भने झैँ हिँडुल गर्न सक्दैनन् उनी। अण्डकोष सुन्निएर डमडम्ती छ, त्यहाँ सानो घाउ पनि छ। हडिदो पानी बग्न थालेको धेरै दिन भइसक्यो। औषधि मुलो गरेको गरै छ बुलुवाले। कलौतियाले पनि बाबुको स्याहार सुसार गरेकै छ। ठिक भएको छैन अण्डकोषको घाउ। हाड र छाला टाँसिएर लौरी पिन्जर देखेका छन् उनी। शरीर नै तरमरिन थालेको छ आजकल। आज पनि सुदूरपश्चिमको क्षितिजमा घाम हस्ताएको छ। दिनको उज्यालो उप रातले भुइँ चढ्दैछ। अँधेरी रात छ, वरिपरि केही देखिँदैन। रात परे पनि गर्मी अस्साध्यै छ। दिउँसोको भन्दा एकरत्ति कम छैन, पसिनाले नुहाएको जस्तो हुन्छ। कलौतिया भने के जाडो के गर्मी मतलबै गर्दिन आजकल। उसको उमेर फेरियो, मन फेरियो, देशै फेरियो र नाता पनि फेरियो, तर जीवनको काँचोले भने कहिल्यै फेरिएन। सूर्यले बादललाई धेरै बेर ढाक्दैन भन्छन्। उसको त बादल लागेको लागै छ, उग्रिँदै उग्रिँदैन। यसो बादल फाट्ला जस्तो हुन्छ, कालो बादलले फेरि छोपिहाल्छ। आजभोलि गौनाको पीडामा थिचिएर रुन्न ऊ, उसलाई सहने बानी परिसकेको छ। मृग चाहिँ बुर्लुक बुर्लुक उफ्रिने मनलाई कछुवा चाहिँ बनाएकी छ। शारीरिक र मानसिक यातना भोग्न बाध्य छ ऊ। यो माघ चाहिँ उसले 40 माघ छोलेकी छ। आधा सरो कपाल फुलेर राडी जस्तो देखिन्छ। पहिले जस्तो जोस छैन उसमा, केही गर्ने जागरै चल्दैन। कुनै चिजको इच्छा पनि गर्दिन ऊ। सल्काएको मेनबत्ती चाहिँ गल्दै गएकी छ दिनदिनै। पहिले त कति चञ्चल थिए उसका आँखा, आजकल भने आँसुले टम्म भरिएका हुन्छन्। तर पनि बर्साउँदिन, भित्रभित्रै दबाउँछ। भित्री मन भने एक्लै रुन्छ हरदम।
Shahavina
आज आज भोलि भोलि भन्दा भन्दै जवानी त्यत्तिकै खेर गयो। पहिले त कलुतियाको मन लोग्नेको मायाबाट तृप्त भई अगाउन खोज्थ्यो, आजकल त अगाउनै खोज्दैन। उमेरमा त उसको मन बाख्राका पाठापाठी चाहिँ कति चञ्चल थियो, तर आजकल त्यति चञ्चल छैन। मुन त लुकाएको कछुवा झैँ भएकी छ, तलाउ झैँ शान्त छ उसको मन। आफ्नो हृदयमा रहेको गौनाको क्षीण आशाको डोरी पनि मक्किएर चटचटी चुडिँदैछ। जीवनको त्यो उज्जवल दीप मधुर प्रकाशमा परिणत हुँदैछ। अभ्यन्तरमा लुकेको गौनाको तृष्णा यो जन्ममा नमेटिएला जस्तो छ। पहिले पहिले उसका आँखा खुब बग्थे, अनगिन्ती रातहरू रोएर बिताउँथे। आजकल रुन्न ऊ बग्दैनन् त्यति आँसु, बगाउनेको औचित्य नै के छ र? उसका आँखाले त्यही भन्ठानेका छन्, पहिले हो भने कस्ता रहर थिए, कस्ता सपना थिए, आज कुनै रहर छैन, कुनै सपना छैन, कुनै आशा पनि छैन, कसैसँग गुनासो पनि छैन उसको। पहिले पहिले साह्रै मन दुख्दा ऊ माईलाई सम्झिन्थे, खुब रुन्थे, माईले चाहिँ सहन सिक्थे। आजकल त माईको सम्झना पनि आउँदैन, ती स्मृति धुमिल हुँदै गएका थिए। गौना नहुनुको दोष नागरिकताको कि दुबीको वा बहाना बनाउने मान्छेको, कारण जे भए पनि उसको सिङ्गो जीवन नै खाडलमा परेको थियो। पहिले त जीवन भनेको विशाल राजमार्गमा हिँड्ने वस्तु हो भन्ठान्थे ऊ, आजकल भने गोरेटो जस्तो महसुस गर्न थालेकी छ। बाबुजीले दिनदिनै छोरीको अनुहार हेरिरहँदा ऊ बुढी हुँदै गएको देख्छन्, आफूलाई पनि हेर्छन्, आफू पनि दिनदिनै बुढो हुँदै गएको महसुस गर्छन्। उनले आफ्नो बुढ्याइमा र छोरीको बुढ्याइमा फरक देख्छन्। कति छिटो बित्दा रहेछन् जीवनका ती क्षण भन्ठान्छन्। बाबुजीको अनुहारमा ग्लानी सिवाय केही देखिँदैन, तर कलौतियालाई भने आफ्नो भन्दा पनि बाबुजीको पीर छ, बाबुजीको आँसु नबगोस् भन्ने चाहन्छे ऊ। कलौतियाको अनुहार फुङ्ग उडेको देखिन्छ, लवाई पनि छरपष्टको छ, हेर्नेलाई पनि दिक्क बनाउँछ। बोटमै ओलिएर झुन्डिएको सूर्यमुखी फूल चाहिँ लत्रेकी छे, झट्ट हेर्दा ऊ यौँ हराएको फुली चाहिँ देखिन्छ। ६३ सालको माघ महिना छ, आन्दोलन टुङ्ग्याउने सहमति बनिसकेको छ। सहमति हुँदा सरकारले नागरिकता टोली खटाउनु पर्ने शर्त छ। सोही अनुसार सरकारको तर्फबाट तराईका विभिन्न जिल्लामा नागरिकता टोली खटाइएको छ। 2064 चैत्र 28 गते संविधान सभाको निर्वाचनको मिति पनि तोकिएको छ। यो गाउँमा पनि 63 साल माघ 9 गते नागरिकता टोली आउँदैछ, यही 16 गतेसम्म मात्र बस्छ भन्ने हल्ला छ बजारमा। बुलुवाले आफ्नो भैयालाई इन्डिया फोन गर्यो, एउटा खुसीको खबर सुनायो, अर्को बेखुसीको खबर सुनायो। बहिनीले नागरिकता पाउने भई भनेर खुसी व्यक्त गर्यो, अर्को बाबुजी बिरामी हुनुहुन्छ तुरन्त नेपाल आउनु भनेर बेखुसीको खबर सुनायो। कलौतियाले नागरिकता पाउने भई भनेर बहनोईको घरतिर पनि खबर गरिदिनु भन्यो। रामाज्ञाको बहनोईको घर फोन गर्यो, बनोईले घर छोडेको धेरै भइसकेको रहेछ, ऊ लखनऊतिर बस्दो रहेछ, भाजा बनाउने काम गर्दो रहेछ, अहिलेसम्म उसले पनि बिहे गरेको रहेनछ, केटाको बाउसँग मात्रै कुरा भयो। रामाज्ञाले बनोईलाई खबर गरिदिनु होला भन्यो, उनले पनि हुन्छ भने। हिजोदेखि बजारको गाविस भवनमा नागरिकता टोली आएर बसेको छ। नागरिकता प्राप्त गरेका 5 जनप्रतिनिधिको सिफारिसमा नागरिकता पाइने नियम छ। जनप्रतिनिधिको सिफारिसमा नागरिकता वितरण सुरु भएको छ धमाधम। वर्षौं वर्षको प्रतीक्षापछि कलौतियाले पनि नागरिकता पाउने भएकी छ। रुदलको परिवारमा खुसियाली छाएको छ, सोच्दै छ कलौतिया नागरिकता बने पनि के उमेरमा आएर गौना होला र? अहिलेसम्म लोग्नेको अत्तोपत्तो छैन, कहाँ छ ऊ, के गर्दै होला ऊ, कि अर्कैसँग बिहे गरिसक्यो अब गौना गर्न आउला र, कि अहिलेसम्म मलाई नै कुरेर बसेको छ? यस्तै कुरा मनमा खेलाएर बसेकी छ ऊ। जनप्रतिनिधिको सिफारिस लिएर नागरिकता बनाउने तर्खरमा छ बुलुवा, सोधखोज गर्दैछ बजारतिर गएर, जनप्रतिनिधिसँग कुरा राखेको छ। यता रामाज्ञा पनि आजै मात्र आइपुगेको छ इन्डियाबाट, बुलुवा नागरिकताको चक्करमा छ, रामाज्ञा बाबुको स्याहार गरेर बसेको छ घरैमा। रुदल र बुलुवाको 36 सालको भोटर लिस्टमा नाम भएकाले जनप्रतिनिधिले सिफारिस गर्न गाह्रो मानेनन्। रुदलका बाउछोराले नागरिकता पाउने भए, बुलुवाको बनेपछि उसकी पत्नीले पनि नागरिकता पाउने भए, रामाज्ञालाई पनि फारम भर भनेर 2-4 जनाले भनेका थिए। रुदलले मानेनन्, त इन्डियामा बस्ने मान्छे पर्दैन भर्नु भने। विवाह भएकाले चाहिँ माइतीतर्फबाट नागरिकता लिन मिल्दैन भन्ने कर्मचारी बीच बजारमा गाईकै हल्ला चल्यो। त्यो कुरा बुलुवाले थाहा पायो, कलौतियाको बिहे भएको छनकसम्म दिएन कसैलाई। गाउँमा त नागरिकताकै कारण गौना नभएर माइतीमा बसेकी सबैलाई थाहा थियो। कसैले त्यो कुरालाई कसैले उछाल्दैनथे, सबैले आँखा चिम्लिदिन्थे। तैपनि कर्मचारीले थाहा पाए भने नदेलान् भन्ने पीर परेछ बलुवालाई। कलौतियालाई कहिलेकाहीँ बिहेको चचलको आउँछ। नाडीका चुरा, सिउँदोमा सिन्दुर र गलामा मङ्गलसूत्रको सानो डोरो हेर्छे। धेरै बेरसम्म छामछाम छुमछुम पार्छे। त्यही तीन चिजमा ऊ लोग्ने खोज्छे, लोग्नेको अनुहार निहाल्न खोज्छे। अबोध बेलामा भएको बिहेको कारण लोग्नेको अनुहार मानसपटलमा आउँदै आउँदैन। धुमिल स्मृतिहरू झन् धुमिल हुँदै जान्छन्। फेरि ऊ त्यही तीन चिज हेर्छे, त्यही तीन चिजको बन्धनमा बाँधिएकी छे ऊ। झट्ट हेर्दा उसलाई जुन चिजको बढी आवश्यकता थियो उसैले त्यो चिज पाउने भए जस्तो लाग्थ्यो। त्यसैले रुदलको परिवारमा खुसीको सीमा थिएन। गाउँले पनि खुसी देखिएका थिए। कलौतिया भने एक तमासकी भएकी छे। ऊ खुसी पनि छैन, बेखुसी पनि छैन। नागरिकता टोली बस्ने आज अन्तिम दिन। बुलुवाका लोग्ने स्वास्नी र कलौतिया बजार गएर फराम भरेर आए। रुदल बजारसम्म पनि जान सक्दैन। बुलुवाले नागरिकता टोलीसँग कुरा राख्यो, उनीहरू घरैमा आइदिने भए। बुलुवाले नागरिकता टोलीको मान्छेलाई घरमा ल्यायो। टोलीका मान्छेले नागरिकतामा फोटो टाँसे र रुदललाई सही छाप गराए। भोलिपल्टै नागरिकता टोली सदरमुकाम फर्कने रहेछन्। नागरिकतामा सही गर्ने हाकिम आज रहेनछन्। बिहान कलैया गएका रहेछन्। नागरिकता लिन दुई दिनपछि मात्र आउनु भनेर अरू कर्मचारी पनि कलैयातिर लागे। कलौती अल्छी मान्दै घरभित्र छिरी। थकित शरीर ओछ्यानमा लगेर बिसाई। सुतेर निद्रा नपरेको पनि धेरै दिन भएको थियो। आज पनि उसको शरीर एकदमास थकित भएको छ। खाना खाएर ओछ्यानमा पुगेर के सोच्दै सम्झँदै थिए। आधा दारी फुलेको मान्छे लमक लमक गर्दै उतिर आउँदै रहेछ। कलौतियाले चिनिनछ, नजिकै आइपुग्दा मात्र चिनिन्छ। उसको लोग्ने रहेछ अखिलेश। यो कस्तो अपूर्व भेट! उसलाई देखेर कलौतियाले विचित्रको अनुहार लगाइछ। दुवैका बीचमा कुराकानी भए। उसले अर्कोसँग बिहे गरेको रहेनछ। आजसम्म उसैलाई नै कुरेर बसेछ। उसले कलौतियाको हातसम्म मात्र बेसकन अट्ठ्याउन खोजेछ। स्वास्नीको केश राशि हातले सुमसुमाउन खोज्यो। उसको हरकत देखेर कलौतियालाई जनक्क रिस उठेछ। उसको बाहुपासबाट हुम्किन खोजिछ। कलौतियाले उल्टै उसको हातसम्म मात्र झड्काइदिएछ। उसको मुखमण्डलमा घृणा र आवेश सल्केछ। कलौतियाले गाली बकिछ, तैँले मलाई रङ्गीन सपना देखाएर मेरो मागमा सिन्दुर भरिस्, नागरिकताको लहेड झिकेर गौना गर्न मारिनस्, त धोकेबाज होस्। किन यहाँ आएको? निस्किहाल यहाँबाट। कलौतियाका कुरा सुनेर उसको मुखमा बुझो लागेछ। केही बोलेनछ। कलौतियालाई गौना गरेर घर नलगेकोमा पश्चाताप महसुस गरेछ उसले। कलौतियाले रिसले दारा केटिन्छ। सम्झाउन थालेछ अखिलेशले, कुन मुखले आउँ म गौना गर्न? कहिले साइकलको लफडा, कहिले नागरिकताको न्यू, कहिले दुबीको बहाना। देह तन्दुरुस्त सम्झे लफडाबाजीमै उमेर बित्यो। अहिले यो उमेरमा आएर के भनेर गौना गर्न आउँ म? उसका कुरा सुनेर कलौतियालाई माया लागेर आएछ। उसले लोग्नेलाई गमलङ्ग अँगालो हालिछे। कलौतियाले अँगालोबाट उम्किनै खोजिनछे। लोग्नेको अँगालोमा धेरै बेरसम्म कस्सिन मन गरिछे। डाकको छोडेर रुन मन लागेछ। अहिलेसम्म जम्मा भएको आँसु छताछुल्लो हुने गरी पोखाउन खोजिछे। लोग्ने पनि कलौतियाको अँगालोबाट फुत्किनै खोजिनछ। उसको आँसुले कलौतियाको चोलो नै भिजाइसकेछ। कलौतिया झल्यास ब्याउजी छामछाम छुमछुम गरी ओछ्यान। हातले कसैलाई भेटेन। कोल्टे फर्केर ढोकामा हेरी। आँखाले कसैलाई देखेनन्। मनै एक तमासले हुँडलिएर आयो। एकछिन शून्यमा हराई। जिउमा खलखली पसिना छुट्यो। ऊ जुरुक्क उठी। दत्त, आज कस्तो सपना देखिएछ? धोतीको फेरले अनुहार पुछी। निदाउन खोजी, आँखै लागेन। उसको सपना साकार हुन्छ कि क्या हो? कि फुल्छ त गुलरको फुल? आज विक्रमको 2063 साल र माघको 19 गते रुदलको परिवारले नागरिकता पाउने दिन। रुदलको अण्डकोष राखिएर हेरिन सक्नुभएको छ। दुई दिनदेखि अन्न पानी छोडेका छन् उनले। रामाज्ञा पनि घरमै छ। बुलुवाको घरमा साइकल थिएन। इद्रिससँग माग्यो। बिहान भातै नखाई कलैया गयो। अफिस खोल्ने बेला भएको रहेनछ। एकछिन कुर्यो, बल्ल अफिस खोल्यो। नागरिकतामा सही भइसकेको रहेछ। नागरिकता हातमा लियो, उल्टाई पल्टाई गरेर धेरै बेरसम्म हेऱ्यो। नागरिकता पाएर आफूलाई गर्वित महसुस गर्यो। हतार हतार साइकलको पाइडल घुमाएर ऊ घरतिर फर्क्यो। माघको महिना असाध्यै चिसो छ। बाहिर डम्म हुस्सु लागेको छ। नजिकैको मान्छे पनि ठम्म्याउन गाह्रो पर्छ। रुदल निस्रोट बिरामी छन्। हलचल गर्न सकेका छैनन् उनी। भित्र चुलोको छेउमा सुतेका छन्। छोरीले ओढ्ने ओछ्याउने मिलाएर तातो बनाएकी छ। बिहानको भात पकाउँदै सिकरौतिया रामाज्ञा बाउको नजिकै बसेर हातकोडा सुमसुमाउँदैछ। बेला बेलामा सोध्छ, बाबुजी बहुत तकलिफ हो ताका? रुदल मुन्टो हल्लाएर छैन भन्छन्। बुलुवा आएन भनेर सोधेको सोधैछन्। कलौतिया भात पकाउँदैछ। छिनछिनमा बाउलाई पुलुक्कै हेर्छ। बुलुवाको छोरो पनि हजुरबाउलाई एकछिन छोड्दैन। नजिकै बस्छ, निधार छाम्छ र सोध्छ, नानाजी काति भइल रौवा? उसको नानाजी बोल्दैनन्। नातिको अनुहार हेर्छन् र बर्र आँसु झार्छन्। कानतिर बग्दै गरेका आँसुका टिका नातिले पुछिदिन्छ। कलौतियाले भात पकाएर सिद्धाए। बुलुवा आइपुगेको छैन अहिलेसम्म। कलौतिया बाहिर ओसारामा आएर थुचुक्क बसी रामाज्ञा भित्रै छ। कलौतिया एकैछिनमा जुरुक्क उठेर भित्र गई। उसले बाबुजीको निधार छामी। रुदल एकनासले खोक्न थाले। कलौतियाको हात समाउन खोजे बिस्तारै, सकेनन्। छोरीको अनुहार हेरेर बर्र आँसु झारे। छोरीले बाबुजीको आँसु पुछिदिए। कपाल सुमसुमाउँदै सोधी बाबुलाई, बाबुजी काति भइल रौवा? रुदल बोलेनन्। रामाज्ञाले बाबुजीको निधार छामे। छैन तातो। खुट्टा सुमसुमायो। खुट्टा पनि हिउँ जस्ता छन्। रुदलले एकोरो भएर छोराछोरीलाई हेरिरहे। बुढो भएपछि मान्छे केटाकेटी हुँदो रहेछ। केटाकेटीबाट जवानी हुँदै यहाँ आइपुगेका रुदल फेरि केटाकेटी अवस्थामै फर्केका छन्। सानोमा आमाले स्याहार्थिन्। जवानीमा आमाले भन्दा पनि ज्यादा माया दिएर गेगरीले स्याहारिन्। अहिले ती दुवैको भन्दा पनि बढी दत्तचित्त भएर कलौतियाले स्याहारिरहेकी छ। कलौतिया मात्रै होइन, सिङ्गै परिवार बुढाको सेवा सुश्रुमा लागेका छन्। खुवाउने बेलामा केटाकेटी हुन्छ। कोखाई कोखाई गरेर खुवाउनुपर्छ उनलाई। दिउँसो एक बज्न आँटेको थियो। बुलुवा टुप्लुक आइपुग्यो। घरको आँगनमा पाइला मात्र केटेकेको थियो। आफ्नो घरमा गाउँका धेरै मान्छे भेला भएको देख्यो। उसको मनमा चिसो पस्यो। हत्तपत्त साइकल ओसाराको खम्बामा अड्यायो। मान्छे पन्चाउँदै घरभित्र पस्यो। उसको मन सिरिङ्ग भयो। जिउ नै भारी भएर आयो। राम्रो खबर हो भने उसलाई लाग्दै लागेन। बाबुजीको सिरानपट्टि गएर थचक्क बस्यो। बाबुजीको टाउको दाजुको काखमा थियो। आफ्नो काखमा लियो। गोजीबाट चारवटा नागरिकता झिक्यो। बाबुजीको नाममा नागरिकताको हातमा दियो। बाबुजीलाई नागरिकता देखायो। बाबुजी यी देखि त राउर नागरिकता, हामी सबै केहू नागरिकता मिल गइल। छोराको अनुहार पुलुक्क हेरे। उनको अनुहार हँसिलो भयो जस्तो लाग्यो। हात उठाएर नागरिकता छान्न खोजे, सकेनन्। हिक्क गरेर माथितिर हेरे। धेरै बेरसम्म हेरेको हेरे भए। छोराको अनुहार र नागरिकता हेर्नको लागि मात्र सास अडेको रहेछ रुदलको। छोराको अनुहार त देखे, नागरिकता भने छान्न सकेन। प्राण पखेर उडेर कहाँ पुग्यो कहाँ? रुदल बितेपछि रुदलका परिवारले कङ्कला स्वर निकाले। बुलुवाको छोराले भने गाउँ नै बोक्ला जाने गरी डाक्को छोडे। कलौतियाकी माई बित्दा जसरी कलौतियाले डाक्को छोडेकी थिए, अहिले नानाजी बित्दा पनि बुलुवाको छोराले त्यसै गरी डाक्को छोड्यो। दैनिक घाम उदाउनु र अस्ताउनु नौलो क्रिया होइन, ऋतु परिवर्तन हुनु पनि एउटा नियमित प्रक्रिया हो। यस्तै अवस्थामा उनले यो सांसारिक जम्मा झेलबाट सदाका लागि विश्राम भए। रुदलले नागरिकतालाई एकमुखी रुद्राक्ष र बुलरको फूल सम्झेका थिए। अहिले आएर उनको हातमा त पर्यो। सिमलको भुवा चाहिँ हलुका भयो। कुनै महत्त्व नै भएन नागरिकताको। सजिलै प्राप्त गर्न सकिने वस्तुको कुनै महत्त्व हुँदो रहेन सिकार, त्यसको मोल घट्दो रहेछ कार। तर पनि उनको आफ्नो अभिलाषा पूरा भएको थियो। उनले नेपाली नागरिकता पाएका थिए। नेपाली भूमिमै देह त्याग गरेका थिए। सुरुदेखिको उनको इच्छा पनि त्यही थियो। उनले आफ्नो इच्छा पूरा गरेका थिए। यो गाउँका गरिबको जिन्दगी पनि गुलरको फूल जस्तै थियो। गुलरको फूल बनेर सुखको फूल कहिल्यै फुल्दैनथ्यो। भाग्यले सधैँ धोकाधडीको खेल खेलिरहन्थ्यो। गरिबीले जहिले सुके लतारेरै छाड्थ्यो। गुलरको खस्रो पातले दर्फराए चाहिँ उनीहरूको जिन्दगी सधैँभरि दर्फराइरहन्थ्यो। गुलरको खस्रो पातले जीवन पचिरहन्थ्यो। बिना फूल आँगामा भुत्तिरहने गुलरको फूल चाहिँ पीडाका भुत्ताहरू बुत्तिरहन्थे लट्रम्मै। गुलरको फूल बनेर बुलुवाले नागरिकता त पाएको छ, तर जग्गा जमिन किन्ने हैसियत छैन बुलुवासँग। अब सम्पत्ति बिनाको नागरिकताको के अर्थ? त्यसको के महत्त्व? कुनै पनि वस्तु बेलैमा पाइए पो काम लाग्छ। कलौतियाले नागरिकता त पाएकी छे। अब उसको गहुना हुन्छ वा हुँदैन थाहा छैन उसलाई। यो उमेरमा आएर गहुनाको औचित्य पनि के नै छ र? अनि के काम नागरिकताको के अर्थ त्यो गाउनको तर त्यसलाई अबोध बेलामा भएको बिहेको सम्झना अलिअलि छ गाउन हुन नसकेको यथार्थता बुझेकी छ त्यस्ता विगत छिचोलेर वर्तमानसम्म आएकी छे अझै उसले छिचोल्न बाँकी नै छ काली लाग्दो भविष्य बुलुवाको आँगनमा गाउँका सबै जसो मान्छे जम्मा भएका छन् खेततिर काममा गएकालाई पनि घरवालाले खबर गरेका छन् उनीहरू पनि आउँदैछन् यता लासलाई कठुवातिर लाने व्यवस्था मिलाइँदैछ गाउँका लोग्ने मान्छेहरूले बाँस ल्याएर आँगनमा काटकुट गर्दैछन् रुदलको वृद्ध शरीर बाहिर आँगनमा छ ओसरामा बसेर बलिन्द्र धारा बगाउँदै सिकलतिया शीतदहर नचले पनि बाहिर डम्म हुस्सु छ स्कुलको चौरपट्टिबाट लमक लमक गरेर दुईजना मान्छे यतैतिर आउँदैछन् चौरको मुखमा आइपुगेका छन् हुस्सुले गर्दा मान्छे ठम्ब्याउन सकेको छैन सबैजना उतैतिर हेर्दैछन् त्यसमध्ये एकजनालाई परैबाट चिनियो कलौतियाको ससुरा रहेछन् उनी अर्को आधी सरो दारी फुलेको मान्छेलाई ठम्ब्याउन सकेको छैन ती मान्छे पकडीको रूपमा आइपुगेका छन् अर्को मान्छेले रातो गलबन्दी र झोला भिरेको छ कलौतियाले बिर्सिसकेको लोग्नेको अनुहार सम्झिन पुगी उसको अनुहारमा लोभ लाग्दो उज्यालो देखियो उज्यादै हर्षित भई उसको मन फुर्केर नाच्न खोज्यो मुखमण्डलको आकृति घनघोर वर्षापछि खुलेको आकाश चाहिँ देखियो उसले फरियाको सबकोले फुलेको कपाल ढाकी अर्को मान्छेलाई धेरै पहिले कता कता देखे जस्तो लाग्यो अड्कल लगाउन खोजी अघिको भन्दा उसको अनुहार झन् उज्यालो देखियो ऊ हर्षले गदगद भई यता बाउलाई मलामीहरू घाटतिर लान ठिक्क पारेका छन् कलौतियाले दाहिने आँखाले मलामीलाई हेरी र बक्कान छोडेर रुन थाली देव्री आँखाले आधी सरो दारी फुलेको अर्को मान्छेलाई हेरी हँसिरो अनुहार लगाई उसलाई साँच्चीकै गुलरको फुल नै देखे जस्तो लाग्यो सपना चाहिँ अविश्वसनीय लाग्यो उसको हर्षाश्रुले गह भिजायो लाज मानेर ऊ मुसुक्क हाँसी हर्ष र विस्मादको बीचमा उभिएर उसले अर्को मान्छेलाई चिन्न खोजी को हो त्यो अर्को मान्छे किन आएको हो ऊ यहाँ र यसरी माधव प्याकुरेलको उपन्यास गुलरको फूलको यही अन्त्य भएको छ माधव प्याकुरेलको उपन्यास गुलरको फूलको वाचन सकिए पनि यसका लेखक माधव प्याकुरेल हामीसँग स्टुडियोमा हुनुहुन्छ उहाँसँगको कुराकानी लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
आज गुलरको फूलका लेखक श्रुति सम्वेकमा हामीसँग कुराकानी गर्नका लागि कार्यक्रममा अहिले उपस्थित हुनुहुन्छ म स्वागत गर्छु उहाँलाई तपाईँलाई स्वागत छ सर
धन्यवाद अच्छा सर र उज्यालो 90 नेटवर्क अन्तर्गत देशैभरिका विभिन्न रेडियो स्टेसनहरू र उज्यालो अनलाइनबाट संसारै भनी सुनिरहनु भएको श्रोताहरूलाई पनि मेरो नमस्कार छ
माधव प्याकुरेलको उपन्यास गुलरको फूल भनेर चाहिँ मैले सुरुदेखि 15 श्रृङ्खलासम्म त्यसरी भन्दै आएँ तर माधव प्याकुरेल को हो भन्ने कुरा चाहिँ मैले कहिले पनि गरेको छैन र मलाई केही अनौपचारिक चाहिँ थाहा छ तपाईँ कानुन पेसासँग सम्बन्धित हुनुहुन्छसम्म मात्रै थाहा छ त्योभन्दा बढी कुरा केही पनि थाहा छैन सबभन्दा पहिला त मैले सरको अहिलेको दिनानुदिनको प्रोफेसन के छ काम के गर्नुहुन्छ र यो किताब कहाँ आएर जोडिन्छ तपाईँसँग त्यहाँबाट कुरा सुरु गरौँ होला
यो किताब गुलरको फूल लेख्नुको एउटा पृष्ठभूमि पनि म बारा जिल्लाको जुन गोस्टोल भन्ने ठाउँ यो पुस्तकमा आउँछ त्यहाँ एसएलसीसम्मको पढाइ त्यहाँ गरेँ र 2044 सालमा एसएलसी पास गरे पछाडि नेपाल ल क्याम्पस काठमाडौँमा आएर भर्ना भएर मैले 50 सालमा बिएल गरेर अहिले विगत 22 वर्षदेखि चाहिँ सर्वोच्च अदालतमा चाहिँ अनवरत रूपमा वकालत पेसामै सरेको छु
पुस्तकको रूपमा तपाईँको कतिवटा कृति प्रकाशित छन् कि यही एउटा हो
यो मेरो पहिलो पुस्तक नै हो
उपन्यास नै लेख्ने चाहिँ सोच कसरी ल्याउनु भयो त
अब सानै बच्चादेखि नै म कथा कविताहरू त लेख्थेँ लेख्दै फ्याँकिँदै गर्दै थिएँ अब यस गुलरको फुलभित्रका पात्रहरू रुदल कलौतिया बाजे जस्ताका नाममा पनि कति कविता लेखे होलान् कति कथा लेखे होलान् कति त्यत्तिकै डायरीमा थन्केर बसेका थिए होलान् र जुन बेलामा म मेरो जीवन जुन बाल्यकाल जुन गाउँमा जुन गोष्ठलमा बित्यो जुन यो गुलरको फूलमा जुन परिवेश मैले इङ्कित गरेका छु त्यो परिवेशभित्र अब त्यो बेलाका मेरा मानचित्रमाथि आउँथे तर त्यो बेलामा मेरो लेखन शैली त्यति राम्रो नभएको हुनाले मैले आँट गर्न सकेको थिइनँ जब म बुझ्ने भएँ अझ भनौँ यो बेलामा आइपुग्दाखेरि ती मैले लेखेर फ्याँकेका पात्रहरू र त्यो कविता र कथाले मलाई पछ्याइ नै रह्यो छोड्नै छोड्दै छोडेन र अहिले मैले चाहिँ ती सबै पात्र र ती सबै टुक्रा टुक्रालाई जोडेर चाहिँ एउटा उपन्यासको रूप चाहिँ मैले दिएको हुँ।
यो पुस्तकको लेखन एकैपटकमा सक्यो कि पुनर्लेखन पटक पटक कतिपटक गर्नु पर्यो कि केही छ अनुभव तपाईँको?
मलाई सबैले के भन्नुहुन्छ भनेदेखि यो तपाईँलाई लेख्ने भन्दा पनि यो पुस्तक लेख्नको लागि अध्ययन गर्न कति लाग्यो भन्नुहुन्छ। किन भन्दाखेरि यसमा यो पुस्तकलाई हामीले तथ्यमा आधारित भनेका छौँ र वास्तविक रूपमा तथ्य खोज्न समय पनि लाग्यो र पुस्तकमा हामीले नक्साङ्कन पनि गरेका छौँ यसमा अगाडि कुन क्षेत्रमा भनेर गण्डक पारीदेखि लिएर भैँसालेउटन सिक्टा नरकटियागञ्ज बगा रसकोट हुँदै जुन हामीले उपन्यासको पहिलो पृष्ठमै हामीले एउटा नक्साङ्कन गरेका छौँ त्यो नक्साङ्कन पनि अधीन गर्नैपर्ने भयो र गरेँ पनि। त्यो क्षेत्रमा मैले पटक पटक गएर त्यहाँभित्रका वस्तु स्थिति र त्यहाँको परिवेश निहाल्ने मौका पाएँ र लेख्नको लागि त अब कुनै पनि पुस्तक एकै पटकमा त पूर्ण कहिले हुँदैन नि र मलाई पनि त्यसरी लाग्यो। मलाई पुनर्लेखन भन्दा पनि लेखेकै कुराहरू सच्याउँदै कुनै त्यहाँ थप्दै गर्नको लागि त चार पाँच पटक नै लाग्यो।
तपाईँले लेखिसकेपछि अर्को कोही सम्पादकले सम्पादन गर्नुभएको छ कि छैन यसलाई? तपाईँ आफ्नै हो सम्पूर्ण भाषा?
मैले लेखिसके पछाडि प्रकाशनको लागि चाहिँ म ओरिएन्टल बुक्स हाउसमा जाँदाखेरि चाहिँ भाउपन्थीले पनि हेरिदिनु भयो, डाक्टर कुमार कोइरालाले अब यहाँ भूमिका लेख्नुहुने मोहनराज शर्माले नि एकचोटि हेरिदिनु भयो, डाक्टर गोविन्दराज भट्टराई, अब यहाँभित्र पात्रहरू भोजपुरी पात्रहरू छन् मेरा प्राय जसो, त्यसमा चाहिँ भोजपुरी भाषा चाहिँ गोपाल ठाकुर रेडियो नेपालमा 15 वर्षसम्म उहाँले भोजपुरी भाषामा समाचार वाचन गर्नुभएको भाग्यले मैले उहाँलाई भेटाएँ र उहाँ 12 जिल्लाकै पनि हुनुहुन्छ र भोजपुरी भाषीको विज्ञ पनि हुनुहुन्छ, भोजपुरी भाषा उहाँले सम्पादन गरिदिनु भयो।
तपाईँले लेख्नुभएकोलाई उहाँले सम्पादन गरिदिनु?
मैले लेखेकोलाई उहाँले सम्पादन गरिदिनु भयो।
यो उपन्यास त अब कसैले अध्ययन मात्रै गरेर लेख्न त सम्भवै छैन, त्यहीँ जन्मिएको हुनाले तपाईँले सम्भवतः लेख्न सक्नुभयो, म त्यसरी बुझ्छु, म जान्दिनँ फेरि सम्भव छ कि पनि वा?
मलाई पनि त्यो लाग्छ
किनभने यसभित्र तथ्य धेरै नै आएका छन्।
मलाई त्यो लाग्छ
कतिपय मानिसहरू चाहिँ हामीलाई सामाजिक सञ्जालहरूमा फेसबुकमा ट्विटरमा यो गुलरको फुल बज्दैछ भन्ने खालको सूचना राख्दाखेरि स्ट्याटसहरू राख्दाखेरि चाहिँ कमेन्टमा आफ्नै घरमा पुगे जस्तो लाग्यो आफ्नै ठाउँमा पुगे जस्तो लाग्यो भन्नेहरू धेरै हुनुहुन्थ्यो मैले याद गरिरहेको छु। त्यो भएको हुनाले त्यहाँ आफै तपाईँले बसेको आफैले भोगेको परिवेशहरू लेख्दै जाँदाखेरि लेखकले कहिलेकाहीँ त्यहाँ उपन्यासभित्रको चरित्रमा आफूलाई प्रतिस्थापन गर्छ होइन? कुन चरित्रमा तपाईँले आफूलाई प्रतिस्थापन गर्नुभएको छ? मलाई एकदमै कौतूहल लागेर सोध्न मन लाग्यो।
हुन त प्रत्येक कृतिमा नि एउटा न एउटा तरिकाले त त्यो लेखक त देखिन्छ नै, तर यसमा चाहिँ लेखक चाहिँ देखिन्न, देखिन्न म्या अब लेखकै पनि अब घर कहाँ हो, पेसा के हो, कति पुस्तौरी के हो भनेर लेखेको हुन्छ। यस पुस्तकमा मेरो एउटा फोटो र मात्र माधव प्याकुरेलो भन्दा मैले अरू केही राख्न चाहेको पनि छैन, चाहेको भन्दा पनि कोही गोप्य रहने मन पराउने स्वभावको पनि हुन्छ, कोही अब मेरो पनि सायद स्वभाव त्यो होला मैले आफ्नो अन्य तरिकाले भन्दा पनि। जसरी गुलरको फुल आफैमा कौतूहलपूर्ण छ, अब मैले माधव प्याकुरेलो पनि गुलरको फुल खोज्नेले माधव प्याकुरेलोलाई पनि खोज्ला भनेर लाग्यो र मैले लेखेका थिएँ, नभए अहिले जसरी खोजी भइरहेको छ अजु सरले भन्नुभयो जसरी, त्यसमा चाहिँ मलाई खोजी नै लागेको छ। र यसमा चाहिँ गुलरको फुल भनेको तराई भागमा चाहिँ अब अहिले यहाँ मोहनराज शर्मा, गोविन्दराज भट्टराई, गोपाल ठाकुरले पनि भूमिकामा गुलरको फुलको विषयमा त निकै व्याख्या गर्नुभएको छ र अजु सरले पनि 15 श्रृङ्खलासम्म आइपुग्दाखेरि वाचन गर्नुभएको हुनाले यो श्रोताहरूले पढ्नुहुने पाठकहरूले पनि गुलरको विषयमा धेरै जानकार त लिइसक्नु भएको छ। तैपनि अझ पनि एउटा कौतूहल के छ भन्दाखेरि कोही भन्छ गुलरको फुल फुल्छ, कोही भन्छ गुलरको फुल फुल्दैन, तर यथार्थमा चाहिँ गुलरको फुल फुल्दैन। एउटा यो खनिउँ प्रजातिको एउटा वनस्पति हो, यो आफैमा मसिना दाना लाग्छ र यसमा फुल फुल्दैन। अब यसमा नेटमा हेर्दा पनि यो विषयमा विस्तृत अध्ययन गर्न सकिन्छ।
गुलरको फुलभित्र तपाईँको जस्तो यो चाहिँ अब मधेस आन्दोलन त अहिले भयो, हुन त तीन चरण चार चरणको आन्दोलन भइरहेको छ, अहिलेको चरणको आन्दोलन चाहिँ अलिकति धेरै नै लामो समय चलिरहेको र एक किसिमले यो सान्दर्भिक भयो, तर तपाईँले आन्दोलन भइसकेपछि लेख्नुभएको हो वा आन्दोलन सुरु हुनुभन्दा अगाडि नै लेख्नुभएको हो? मैले त्यति राम्रोसँग यसको छुट्याउन सकिनँ, आन्दोलनलाई नै लक्षित गरेर त पक्कै लेख्नुभएको थिएन पहिलाकै आन्दोलन भए पनि। यसमा चाहिँ तपाईँ अब यो यो आन्दोलनलाई आजकल व्याख्या गर्दाखेरि पनि पहिला सुरुमा चाहिँ मधेसी हो कि पहाडिया हो भनेर छुट्याएर हेर्नुपर्छ, उसले सही विश्लेषण गर्यो कि गलत विश्लेषण गर्यो भन्दा पनि त्यसरी हेर्नुपर्छ। त्यसो हुँदाखेरि पुस्तक लेख्दाखेरि चाहिँ जसले अधिकार खोजिरहेको छ त्यसैले लेखिएको पुस्तक भयो भने अझ आधिकारिक त्यो समूहको लागि हुन जान्थ्यो होला। त्यति हुँदाहुँदै पनि तपाईँ पहाडिया भएर यसलाई लेख्दाखेरि तपाईँले तटस्थ लेख्नुभएको, अरू अरू आवाजहरूभन्दा तटस्थ आवाज हो कि जस्तो मलाई लाग्छ, तपाईँलाई केले प्रवृत्त गर्यो त्यो गर्नको लागि?
अब सुरुमा त यहाँ मधेस आन्दोलन र आन्दोलन मात्रै पनि मुख्य होइन यसमा, किन यहाँ त के छ भन्दाखेरि तिनवटा पाटोमा सँगसँगै अगाडि बढेको छ। सुरुमा त यसमा 2016 सालदेखि 63 सालसम्म को 47 वर्ष दुई महिनाको कालो अवधिलाई समेटेर एउटा तयारी गरिएको छ भन्दाखेरि 62-63 चलेको आन्दोलनलाई त पक्कै पनि इङ्गित गरेर लेखेको होइन नै,
किनभने परिचयको आन्दोलन परिचयको मुद्दालाई बढी उठाएको छ यसले जस्तो लाग्छ मलाई।
परिचयको मुद्दालाई उठाएको हो, जस्तो यसमा कलौतियाको जीवन एउटा रुदल पनि हिजो गण्डक पारीबाट नेपालमा नेपाल भनेर आएका होइनन्, उनी बाजेको गाउँ भनेर यहाँ रोजीरोटीको सिलसिलामा यता आएका थिए। पहाडबाट पनि अब पहाडको उर्वर भूमि त्यति नहुनाले तराईको उर्वर भूमिमा उर्वर भूमि खोज्दैखेरि मानिसहरू तराईमा रोजीरोजी रोडाइ गएका थिए। बाजे पनि गण्डकमा इन्डिया गएका होइनन्, उनी गण्डकमा बाँध बाँधेको काम गर्न गएका। तर राजनीति परिवर्तन हुँदै जाँदाखेरि सीमा परिवर्तन भयो, सीमाका कुराहरू निस्के, जातका कुरा निस्के, जातिका कुरा निस्के, तर ती गाउँमा आदिम युगदेखि बसेर जुन एउटा चाहिँ फारूक चाचा बाजे रुदल जस्ता जुन एउटा मौरीको घार चाहिँ मैले लेखेको पनि छु, मौरीको घार चाहिँ बसेको एउटा समाजलाई राजनीति परिवर्तनले जुन तितरभित्र बनायो त्यहाँबाट विस्थापित हुने पनि अवस्था आयो, र एउटा जातिताको कुराले गर्दाखेरि चाहिँ एउटा जातिगतमा तर मको भेदभाव आयो भने यो भेदभाव पनि नआओस् भनेर त्यो अन्तिम अन्तिममा गएर मधेस आन्दोलनतिर जाँदाखेरि मधेस आन्दोलनको एपिसोडतिर मैले पुग्दाखेरि चाहिँ त्यो मैले इङ्गित गर्न खोजेको हुँ।
लेखक भएर तपाईँले जसरी रुदल एउटा प्रतिनिधि पात्र ल्याउनु भयो नि, यता यता बसेँ आएर नागरिकता खोजिरहने प्रतिनिधि पात्र, यो त सयौं मधेसीहरूको त्यो कथा हो जो चाहिँ यता बसेँ आएर बसेका छन् र नागरिकताको पर्खाइमा अहिलेसम्म पनि छन्, कलौतियाको बिहा हुन नसक्ने त एउटा सानो एक्जाम्पल भयो यो उपन्यासभित्रको। तपाईँ लेखक भएर त्यो लेख्नुभयो, वकिल भएर चाहिँ त्यस्ता किसिमका मुद्दाहरूमा तपाईँले हात हाल्नु भएको छ कि छैन, त्यस्ता अवस्था आइपरेका छन् कि छैनन्?
अब यसमा के छ भन्दाखेरि रुदल नेपाल आउँदाखेरि नागरिकताको लोभले आएका पनि होइनन्, यो गुरलको फुलले त्यो उठाउनु खोजेको पनि होइन। यहाँ आइसकेपछि 36 सालको जब निर्दल बहुदलको चुनाव आयो र भोटर लिस्टमा इन्डियाबाट आएका मानिसहरूलाई पनि
प्रलोभन दिइएको छ,
त्यहाँ राखियो भोटर लिस्टमा नाम राखियो र प्रलोभन पनि त्यहाँको सामान्य एउटा राजनीति गर्नेहरूमा गाउँलेको कुरा आवाज निस्के कि भोटर लिस्टमा नाम हुनेलाई पनि नागरिकता दिइन्छ है भनेर। अब कुनै आधिकारिकता त त्यहाँ त्यो कुनै भएन, तर गाउँमा त्यो मैले
नारा भयो ड्रिम सेल गरियो।
अब रुदलले भने सपना देखे, अब कलौतियाको जुन पति थिए बगामा बिहा भएका उनी पनि नेपालको नागरिकतादेखि मोहित भए, उनी पनि अब पात्र त निगेटिभ होइनन् किन भन्दाखेरि अब कलौतियालाई गौना नगर्ने आशय होइन कि नेपाली नागरिकता पाउनु चाहिँ उसको ठुलो आश भयो, उनीहरू त्यो नेपाली आशा चाहिँ गुलरको फुल सम्झे, आखिरमा उनीहरूले त गुलरको फुल भनेर त उनले नागरिकता त पाएन होइन। अब गौनाको कुरा पर्खाइमा पनि कलौतियालाई अब उसको गौना गुलरको फुल साबित भयो। बाजे पनि हुन्, बाजे पनि पहाडबाट जो रोजीरोटीको लागि तराई झरेका थिए सुखको खोजीमा, उनले पनि त सुख त पाएनन् र उनलाई पनि त सुख त गुरलको फुल भन्यो। त्यो कारणले गर्दाखेरि रुदलले नागरिकता नपाउनुको कारण मात्रै म इङ्गित गर्न खोजेको होइन कि परिवेशले चाहिँ उनलाई चाहिँ त्यो नागरिकता पाउने आश दिलाइदियो, जसरी गौना भएपछि नागरिकता पाउँछ कलौतिया, मेरो ससुराले नागरिकता पाउँछ र मेरो नागरिकता बन्ला भन्ने कलौतियाको लोग्नीले जुन आश गर्यो रुद्धले पनि त्यति मात्रै आश गरेका हुन्। र एउटा कानुन व्यवसायको हैसियतले भन्दाखेरि त्यहाँ मैले लेखेको पनि छ विधि पुगेकाहरूका लागि, जस्तो गोपाल ठाकुरले पनि भूमिका लेखिदिनु भएको छ, गोपाल के अरे विधि पुगेकाहरूको लागि नागरिकता गुलरको फुल नभनोस् होइन, र विधि पुगेकाहरूले नागरिकता पाउनुपर्छ भन्ने कानुनी मान्यता पनि हो।
गुलरको फूल शीर्षक सार्थकीकरण छ भन्नुपर्दा म हिचकिचाउँदिनँ यहाँनिर, तर तपाईँले यो उपन्यासभित्र जति कथावस्तु राख्नुभएको छ 303 पृष्ठ पुर्याउनु नै जरुरी थियो, अलिक छोटो गर्न सकिँदैन थियो?
अब यहाँ के थियो भन्दाखेरि 16 सालबाट गण्डक सम्झौतालाई टेकेर उपन्यास सुरु भयो, बग्दै गयो। अब यी पात्रहरू के हुँदो रहेछ, कुनैलाई जन्माउनु पर्ने, तिनीहरूलाई हुर्काउनु पर्ने, तिनीहरूलाई कुनैलाई मार्नुपर्ने, अब मरिसकेपछि अर्को पुस्तामा गएर पनि एउटा 36 सालमा आइसकेपछि अब नागरिकताको कुरा आयो, तराईका अब समस्याहरू पनि एउटा उपन्यासले उठाउन खोजेको हुनाले यसमा नागरिकताको कुरा पनि छ भन्दाखेरि एउटा पहाडिया नेपाली समाज पनि मिलेर बसुन् भन्ने पनि छ। अब अहिले 62-63 आन्दोलन पछाडि तत्काल अहिलेको पनि तराई आन्दोलन हेर्दाखेरि सामाजिक सद्भाव नभड्कियोस् भन्ने पनि मेरो मुख्य ध्येय हो। त्यो कारणले गर्दा मैले 62-63 आन्दोलन पुर्याउनु पर्ने थियो।
टाइमलाइन तपाईँको राखे अनुसार चाहिँ 60 सालसम्म एकदमै स्लो हिँड्छ यो उपन्यास, धेरै पछाडि आएपछि 60 सालपछि चाहिँ कुद्न थाल्छ क्या, टाइमलाइनलाई नै हेर्ने हो भने पनि। आन्दोलनलाई चाहिँ आन्दोलनका भागहरू अथवा आन्दोलनका कुराहरू अथवा पछिल्लो चरणको आधुनिक मधेसको कुराहरू चाहिँ एकदमै कम छन् कि जस्तो मलाई लाग्छ, मैले अर्को पाटोबाट हेरेको यसलाई, सकारात्मक मात्रै पाटोबाट नहेरेर नकारात्मक पाटोबाट के लाउँदाखेरि मलाई लागेको।
यहाँ चाहिँ मैले के देखाउन खोजेको थिएँ भन्दाखेरि राजनीति परिवर्तन पोजिटिभ रूपमा भयो भने समाज पनि पोजिटिभ रूपमा चल्छ, यदि राजनीति राम्रोसँग चलेन भने समाज पनि राम्रोसँग चल्दैन है। त्यो कारणले हुँदैन, समाज परिवर्तन हुनको लागि राजनीति पनि त्यसै गरी परिवर्तन हुनुपर्छ भन्ने हो। तर तराईमा 16 सालदेखिको जुन मैले यहाँ उठाउन खोजेको छ, पञ्चायतको बीजारोपण भयो, अब 36 सालको आन्दोलन भयो, 46 सालको आन्दोलन भयो, माओवादी आन्दोलनको कुरा उठाएको छु मैले, 63-62 तराई आन्दोलन उठा, तर ती मधेस आन्दोलनले पनि त्यहाँका रुदल बाजे कलौतिया जस्ता जीवन परिवर्तन हुन सक्यो त? हुन त सकेन नि, राजनीति परिवर्तन सँगै
वास्तविक पीडितहरू जहिले पनि
पीडितै छन् नि भने पनि मैले अर्थ लगाएको हुनाले त्यो 58 सालको माओवादी आन्दोलन पछाडिको यो जुन अलिकति ब्रेक टाइम छ त्यो चाहिँ अलिकति भागेकै हो, किन त्यो बेला राजनीति त्यति छिटो राजनीति थिएन। त्यसमा गएर चाहिँ अन्तिममा गएर त्यो बेलामा कलौतियाको जीवन अन्तिम पाटो कलौतियासँग जोडिया हुनाले राजनीति चाहिँ अलिक कम हो कि जस्तो छ, तर आएर कलौतियाको जीवन चाहिँ कलौतियाले जुन भुएका भनेर एउटा बिहा भएर 13 वर्षको उमेरमा बिहा भएर 40 वर्षसम्म पनि कपाल सेत्तै फुलेर जुन एउटा गौनाको पर्खाइमा जुन बसिन् उनीहरूको पनि एउटा दैनिकी उनीहरूको जीवनचर्या जुन मार्मिक जीवनचर्या जुन मैले जुन प्रस्तुत गरेका छु त्यसले चाहिँ राजनीतिलाई चाहिँ अलिक बिर्स्याउँछ।
यो उपन्यास पढिसकेपछि तपाईँको अथवा रेडियोबाट सुनेर प्रशंसा गर्नेहरू त हुनुहुन्छ होला, आलोचनाको पाटो देखाउनेहरूले चाहिँ कुन कुन देखाउनु भएको छ?
मलाई अहिलेसम्म या ट्विटरमा फेसबुकमा या मलाई फोन गरेर प्रत्यक्ष चाहिँ यो कारणले चाहिँ तपाईँको कमी भयो भन्ने चाहिँ मलाई चाहिँ आजसम्म मलाई भन्नुभएको चाहिँ छैन। उहाँहरूको भनेको न्युट्रल भएर लेख्नु भएको छ, किनभने समाजमा बस्ने मेरो सामाजिक उपन्यास हो,
मैले अघि पनि सोसियोलोजीको आधारमा चाहिँ यसलाई भन्न सकिन्छ, सबभन्दा बढी तटस्थ भएको आलेखहरू एकदमै भएकाहरू एकदम कम मध्ये यो एउटा हुन सक्छ।
त्यो अहिले बजारमा पनि तटस्थ भएर लेख्नु भयो दुइटैको मान
हेर्दाखेरि तपाईँ पहाडी या मधेसी होइन, एउटा व्यक्ति नै भएर तटस्थ व्यक्ति भएर लेख्नु भएको छ जो तराईमा हुर्केको छ र एकदमै त्यो चाहिँ त्यतिसम्म हामीले भन्न सक्छौँ। अब मेरो भनेलाई पनि कसरी जज गर्ने भन्ने एङ्गल छ। अब अहिले
आम पाठक र आम श्रोताको पनि भनाइ नै त्यही छ।
अब हामी लगभग अन्तिमतिर छौँ यो कुराकानीको। गुलरको फूल यहाँसम्म आइसकेपछि योभन्दा अघिल्ला चरणका मधेसका मुद्दालाई फेरि उठाउने जाँगर चलेको छ कि छैन तपाईँलाई?
अब अहिलेसम्म त मैले त्यो सोच गरेको छु,
अथवा भनौँ गुलरको फूलको दोस्रो श्रृङ्खला फेरि आउन सक्ला, आउने अवस्था आइपर्ला, तपाईँलाई झकझकिएको छ केही?
अब असम्भव त कुनै कुरा पनि हुँदैन होइन, बिर्को लागेको चिज त कुनै पनि हुँदैन, सम्भावनाका पाटाहरू त जहिले पनि रहिरहन्छन्।
तर अहिले नै सोच छैन,
अहिले तत्कालको लागि चाहिँ
कि अरू कुनै विषयवस्तुमा उपन्यास लेख्ने सोच्नु भएको छ र?
अब मैले कथा सङ्ग्रहको लागि चाहिँ एउटा कथा सङ्ग्रह रेडी नै जस्तै छ, अब यो गुलरको फुलकै विषयमा पनि यसले कमसेकम बजारमा जुन उद्देश्यले यो आयो, कुनै पनि पुस्तकको त एउटा उद्देश्य हुन्छ, अब जुन उद्देश्यले तराईमा पनि अहिले गुलरको फुल जो पढिसक्नु भएको छ उहाँले भन्नुहुन्छ यो समग्र राजनीति कर्मीहरूले तराईवासीहरूले महिलाहरूले उत्पीडित तल्लो तबका जनता सबैले पढ्नुपर्ने पुस्तक हो, यो एउटा मात्रै विषयमा लेखेका होइन नि हो। जस्तो अब गौना र दहेज जस्ता प्रथाले पनि एउटा तराईमा महिलाहरू जुन उत्पीडनमा हुनुहुन्छ, यो पुस्तक पढेर दुईजनाको मात्रै पनि त्यो प्रथाहरू रोकेर उहाँहरूको गौना भएर घर जान सक्नुहोस्, त्यो पनि एउटा यसको म्यासेज हो। कमसेकम तराई आन्दोलन जस्तो पनि एउटा सामाजिक सद्भाव नभड्कियोस्, पढिसके पछाडि उहाँले सबैको त्यही छ, यो किताब पढिसकेपछि सामाजिक सद्भाव भड्किँदैन भने यो भयो भने पनि म यो किताबलाई या म लेखेको म आफूलाई सफल मान्न।
साहित्यलाई चाहिँ यसो तपाईँको कुराकानी सुन्दा किशोर उमेरदेखि नै मन पराउँदै आउनुभएको थियो, तर बिचमा चाहिँ प्रमुख पाटो कानुन भएर आइदियो र साहित्य छायामा पढ्दै 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 गएको जस्तो देखियो। अरू के विधाहरूमा कलम चलाउनुहुन्छ?
मैले त मेरो पेसै नै अब जुन ठाउँमा हुर्केँ मैले जुन यो किताब यथार्थवाद पनि हो, अघि नै भनियो मैले जो मान्छेले जो ठाउँमा बसेको छ त्यो मान्छेले मात्रै लेख्न सक्छ नत्र लेख्न सक्दैन भने त्यो कुरामा सही कुरा हो। जस्तो गण्डकको कुरा निस्केँ, म गण्डक आफू पुगेका छु, रुदल पात्रलाई छोएको छु मैले, कलौतिया पात्र
सुनेर अध्ययन गरेर यति लेभलमा लेख्न सकिँदैन, अनुभूत गर्नै पर्छ,
अनुभूत गर्नै पर्छ। एउटा भनाइ छ, करेन्ट लाग्ने मान्छेले मात्रै त्यो करेन्टको झट्का महसुस हुन्छ अरे, कस्तो हुन्छ करेन्ट भनेर अर्कालाई सोधेर थाहा हुँदैन। मैले पनि यो पात्रहरूको करेन्टको झट्का महसुस गरेका छु, त्यो कारणले उहाँले जे भोगेका कुराहरू छन् मैले त्यही करेन्टको झट्काको टाइपमा दिन कोसिस मात्रै गरेको हुँ।
फेसबुक ट्विटरमा पनि कमेन्ट आएको कुरा गर्नुभयो, यो कार्यक्रम सुनिसकेपछि तपाईँ मेरो कुराकानी सुनिसकेपछि यो कार्यक्रमलाई सुन्ने श्रुति सम्वेक सुन्नेहरूले तपाईँलाई सम्पर्क गर्न खोज्नुभयो भने फेसबुकमा ट्विटरमा कसरी भेटाउने?
फेसबुकमा मेरो माधव प्याकुरेल भनेर सर्च गर्ने बित्तिकै पहिलो नम्बरमै माधव प्याकुरेल भनेर आउँछ। म पेसाले कानुन व्यवसायी एडभोकेट, मेरा धेरै धेरै साथीहरू एडभोकेटै देख्नुहुन्छ, त्यहाँ वकिल साथीहरू पनि देख्नुहुन्छ। र यो गुलोरको फुल बजारमा आइसके पछाडि 90 उज्यालोमा बज्न थालेपछि अचि जस्तोको मुखारविन्दबाट बज्न थालेपछि जनमुखका साहित्यकारहरू पत्रकारहरू र कलम चलाउने अन्य मान्छेहरू पनि धेरै धेरै जना चाहिँ साथी हुनुभयो अहिले। र मलाई सम्पर्क गर्नको लागि जोसँग किताब छ किताबको पछाडि मेरो नम्बरै मैले लेखकी भनेर तल मेरो फोन नम्बर राखेको छु 98 5 10 17 095
र 5 10 17 095 फोन गऱ्यो भने तपाईँलाई
र अहिले पनि श्रोताहरूले टिप्न सक्नुहुन्छ, मेरो नम्बर हो 98 5 10 17 095। म बसुन्धरामा बस्छु, पेसाले म कानुन व्यवसायी।
हवस्, हाम्रो कार्यक्रमसम्म आउनुभयो माधव प्याकुरेलजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हस् हजुरजी, यो 90 उज्यालो एफएममा जुन मेरो पहिलो अहिले भने मैले मेरो पहिलो कृति नै यो वाचन हुनमा छानियो र यहाँको अब यहाँका माधव प्याकुरेलभन्दा पनि अच्युत घिमिरेका फ्यानहरू बजारभरि त्यस्तोको उहाँले त्यहाँबाट तपाईँले वाचन गरिदिनु भयो। र यो माघको ओसिलो दिनमा पनि राति यति बेलासम्म पनि नसुनिकन जुन गुलरको फुल या आज माधव प्याकुरेल आउँदै हुनुहुन्छ अरे भनेर जुन मलाई सुनेर बस्नु भएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद। र अनलाइन मार्फत संसारैभरिका पाठक श्रोताहरूलाई फेरि पनि म धन्यवाद चाहन्छु, 90 उज्याललाई र अचुजीलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु।
साथै म सँगसँगै एउटा सूचना पनि जोडौँ, उज्यालो 90 नेटवर्क र देशभरिका विभिन्न एफएम स्टेसनहरू सँगसँगै तपाईँले उज्यालो अनलाइन र आजदेखि मात्रै हामीले नयाँ एप्लिकेसन सुरु गरेका छौँ, उज्यालो एप्लिकेसन। तपाईँ आफ्नो एन्ड्रोइड मोबाइलको गुगल प्लेयरमा गएर UJYAALO उज्यालो टाइप गरेर डाउनलोड गर्न सक्नुहुन्छ, हाम्रो एप्लिकेसन आउँछ र अहिले बजिरहेको कुरो जस्ताको जस्तै प्रत्यक्ष सुन्न वा डाउनलोड गर्न वा समाचारहरू पढ्न पनि सक्नुहुन्छ। उज्यालो एप्लिकेसन याद गर्नुहोला एन्ड्रोइड मोबाइलको लागि, त्यसमा पनि सुन्न सक्नुहुन्छ। हवस्, आजको कार्यक्रममा सरलाई मैले हार्दिक धन्यवाद दिँदै हामी छुट्टिन्छौँ।
धन्यवाद।